नमस्कार। एमनेस्टी इन्टरनेशनल नेपालको सहयोगमा तयार पारिएको कार्यक्रम मानवाधिकार संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। मानव अधिकारसँग जोडिएका विभिन्न विषयवस्तुमा केन्द्रित रहेर यो कार्यक्रम तयार पारिएको छ। म कार्यक्रम प्रस्तुता देवेन्द्र बस्नेत। आदरणीय श्रोता, यो कार्यक्रम देशभरका 17 एफएम रेडियोहरूबाट सुन्न सकिनेछ, साथै पोडकास्ट मार्फत पनि यो कार्यक्रम सुन्न सकिनेछ। आदरणीय श्रोता, मानवाधिकार शिक्षा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। यो कार्यक्रममा मानव अधिकारका विभिन्न सवालहरूको बारेमा चर्चा र विश्लेषण गर्नुका साथै विषय विज्ञ अधिकारवाहक व्यक्ति वा समुदायसँगको कुराकानी र छलफललाई हामी यो कार्यक्रममा समावेश गर्दछौं। कार्यक्रमको तेस्रो अंकमा हामी आज जलवायु न्यायका विषयमा केन्द्रित हुनेछौं। कार्यक्रममा पुनः यहाँहरूलाई हार्दिक स्वागत छ। विश्वव्यापी रूपमा पृथ्वीको तापमान र मौसमको स्वरूपमा लामो अवधिमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। जलवायु प्राकृतिक रूपमा नै परिवर्तनशील छ, तर हालको जलवायु परिवर्तन विश्वव्यापी तापमानमा हुन पुगेको वृद्धिका कारण भएको हो। यसको मुख्य कारकमा हरित गृह ग्यास उत्सर्जन गर्ने मानवीय गतिविधिहरू हुन्। यी गतिविधिले वायुमण्डलको संरचनामा बदलाव ल्याउनुका साथै वजन तहमा क्षयीकरण समेत हुन पुगेको छ र सूर्यबाट आउने तापक्रमको मात्रा पृथ्वीमा आवश्यकता भन्दा बढी रहेर पृथ्वीको औसत तापक्रम वृद्धि हुन पुगेको छ। आजको कार्यक्रममा हामी जलवायु परिवर्तन र मानवाधिकार, जलवायु प्रेरित आप्रवासन, जलवायु केन्द्रित लैंगिक असमानता र महिला हिंसा, जलवायु परिवर्तन विरुद्धको कार्यमा मानवाधिकार संरक्षणको आवश्यकता, यसको प्रभाव न्यूनीकरणका लागि राज्यको दायित्व लगायत विषयहरूमा केन्द्रित रहनेछौ। यस सम्बन्धी जलवायु न्यायका लागि कार्यरत अभियन्ता तथा जलवायु परिवर्तन र मानव अधिकारका विषयमा जानकारहरूसँग हामी कुराकानी गर्नेछौ। आदरणीय श्रोता, मानवाधिकार प्रभावित पार्ने अन्य धेरै कारणहरू मध्येको एक महत्वपूर्ण तत्व जलवायु परिवर्तन हो। जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धि, प्रतिकूल मौसमी घटनाहरू, अम्लीय वर्षा, खडेरी, जैविक विविधतामा ह्रास, प्रदूषण, मरूभूमिकरण, रोग र तापक्रम वृद्धिका कारण धेरै समुदायको जीवन र जीविकोपार्जनमा समस्याहरू सिर्जना भएको छ। जलवायु संकट अभूतपूर्व अनुपातको मानवाधिकार संकट हो। जलवायु परिवर्तनले वर्तमान र भावी पुस्ताको नागरिक, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको उपभोग र अन्ततः मानव जातिको भविष्यलाई नै खतरामा पार्दछ। जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावहरूले कुनै देश वा समुदायलाई असर गर्दा त्यसको अप्रत्यक्ष प्रभावहरूले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उपभोगलाई गम्भीर रूपमा क्षयीकरण गर्न सक्छ, विभिन्न स्वतन्त्रताहरूलाई खतरामा पार्न सक्छ र कैयन अवस्थामा कुनै समुदायको सांस्कृतिक अस्तित्वलाई समेत जोखिममा पार्न सक्छ। उदाहरणका लागि विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनले औलो, कुपोषण, पखाला र गर्मीले हुने तनावका कारण सन् 2030 सन् 2050 बीचमा प्रतिवर्ष 2,50,000 थप मृत्यु हुने अनुमान गरेको छ। विश्व खाद्य कार्यक्रमले जलवायु परिवर्तनले सन् 2050 विश्वव्यापी भोकमरी र कुपोषणमा 20% वृद्धि हुने अनुमान गरेको छ। आदरणीय श्रोता, जलवायु परिवर्तन र मानवाधिकारको के सम्बन्ध हुन्छ यसबारे अब चर्चा गरौं। संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमका अनुसार जलवायु परिवर्तनले विश्वभरिका व्यक्ति तथा समुदायको जीवन, स्वास्थ्य, भोजन जस्ता मौलिक अधिकारका लागि गम्भीर खतरा निम्त्याएको छ। यसले हरेक मानिसको पर्याप्त जीवनस्तरसँग बाँच्न पाउने हकमा पनि असर पारेको छ। जलवायु संकटको सामना गर्न मानवाधिकारको संरक्षण र सम्मान अपरिहार्य छ। अन्तर्राष्ट्रिय मानवाधिकार कानून अन्तर्गत राज्यहरूमा जलवायु संकटको सामना गर्नुपर्ने कानूनी र बाध्यकारी दायित्वहरू छन्। राज्यहरूले जलवायु परिवर्तनबाट हुने अनुमान गर्न सकिने दीर्घकालीन हानिहरू सहित मानवाधिकार सम्बन्धी हानिलाई रोक्नका निम्ति पर्याप्त उपायहरू लिन विफल भएको खण्डमा उनीहरूले मानवाधिकार कानून अन्तर्गतको आफ्नो दायित्वहरू उल्लंघन गरेको ठहर छ। अन्तर्राष्ट्रिय मानवाधिकार कानूनले कानूनी रूपमा बाध्यकारी विस्तृत दायित्वहरू प्रदान गरेको छ, जसलाई जलवायु परिवर्तन सम्बन्धी प्रभावकारी नीति र उपायहरूको माग गर्न प्रयोग गर्न सकिन्छ। राज्यहरूको कानूनी दायित्व कार्यान्वयनमा ल्याउनका निम्ति मानवाधिकार कानूनले विस्तृत माध्यमहरू पनि प्रदान गर्दछ। आदरणीय श्रोता, जलवायु संकटको सामना गर्न महत्वाकांक्षी कदम नचाल्ने कार्य मानवाधिकारको उल्लंघन ठहर्छ। सम्भावित प्रकोपबाट बच्नका लागि आवश्यक पर्ने भनी वैज्ञानिकहरूले बताएका साहसी र अभूतपूर्व उपायहरू लागू गर्ने राजनैतिक इच्छा शक्ति धेरै सरकार र विशेष गरी हरित गृह ग्यास उत्सर्जन गर्ने देशका सरकार र जलवायु संकटको लागि ऐतिहासिक रूपमा जिम्मेवार राष्ट्रका सरकारहरूले अझै पनि राख्दैनन्। सन् 2015 अपनाइएको सरकारहरूको पहिलो चरणको उत्सर्जन घटाउने योजनाहरूले सन् 2100 कम्तीमा तापक्रम 3 डिग्री सेल्सियसको वृद्धि हुने बाटोमा डोर्याउँछ। सन् 2030 लक्ष्य र कार्बन तटस्थता सम्बन्धी अन्य धेरै लक्ष्यहरू उसै घोषणा गरिएका छन्। तर धेरै राष्ट्रहरू विशेष गरी G20 धनी सदस्य राष्ट्रहरू हाल जलवायु परिवर्तनको कारण मानवाधिकारमा हुने सबैभन्दा खराब प्रभावबाट बस्न योगदान पुर्याउने खालको पर्याप्त महत्वाकांक्षी र मानव अधिकार अनुकूल जलवायु योजनाहरू अपनाउन असफल भइरहेका छन्। विश्वव्यापी तापक्रम वृद्धिको अनुमानित स्तरसँग सम्बन्धित प्रभावहरू मानव अधिकारको उपभोगका निम्ति विनाशकारी हुने भएकाले हालको हरित गृह ग्यास उत्सर्जनको अन्तर मानव अधिकारको दृष्टिकोणमा एउटा प्रमुख चिन्ताको विषय हो। आदरणीय श्रोता, अब हामी जलवायु परिवर्तनले मानव जीवनको सुरक्षामाथि पारेको खतराबारे चर्चा गर्दैछौं। जलवायु परिवर्तनले विश्वभरि नै मानव सुरक्षामा असर पारिरहेको छ। बाढी, खडेरी, आँधीबेरी, तातो छाल र डढेलो जस्ता प्राकृतिक प्रकोपहरूको तीव्रता बढ्दो छ। यसले मृत्यु, चोटपटक, विस्थापन आदिमा खतरा निम्त्याउँछ। पृथ्वी तातो हुँदै जाँदा लामो र तीव्र खडेरीले भूक्षय, सुक्खा चरणभूमि तथा बाली उत्पादनमा कमी ल्याउँदैछ। जलवायु परिवर्तनले पानी र खानाको उपलब्धता र गुणस्तरमा असर पार्छ, जसले कुपोषण, भोकमरी र पानी जन्ने रोगहरू निम्त्याउन सक्दछ। अब चर्चा गरौं जलवायु प्रेरित आप्रवासनका सन्दर्भमा। जलवायु परिवर्तनको प्रभावका कारण मानिसहरू आफ्नो वातावरणबाट बाहिर जान बाध्य हुन्छन्। खडेरी, बाढी, आँधीबेहरी र समुद्री सतहको वृद्धिका कारण प्रत्येक वर्ष 2 करोड भन्दा बढी मानिस आफ्नो घर छोडेर आफ्नो देशका अन्य क्षेत्रमा सर्न बाध्य भइरहेका छन्। हरेक व्यक्तिको उचित स्थानान्तरण हुने आर्थिक हैसियत हुँदैन, यसले उनीहरू जोखिम मोलेर त्यस ठाउँमा बस्नुपर्ने हुन्छ। आदरणीय श्रोता, जलवायु परिवर्तनले द्वन्द निम्त्याइरहेको पनि हुन्छ। यसले कस्ता द्वन्दको खतरा निम्त्याउँछ, साथै यसले लैंगिक असमानता र महिला हिंसामा वृद्धि समेत गराएको देखिन्छ। अब यसबारे चर्चा गरौं। जलवायु परिवर्तनले द्वन्दको जोखिम बढाउँछ। जलवायु परिवर्तनका कारण विश्वभरि खाद्यान्न र पानी जस्ता आवश्यक स्रोतहरूको लागि प्रतिस्पर्धा बढ्छ। बाँच्नका लागि चाहिने आवश्यक स्रोतहरूको कमी हुँदा यसले हिंसा र द्वन्दको सम्भावना पनि बढाउँछ। आदरणीय श्रोता, लैंगिक असमानता र महिला हिंसा वृद्धि समेत यसले गराउँछ। जलवायु परिवर्तनले विशेष गरी महिला, बालबालिका, आदिवासी जनजाति, अल्पसंख्यक र अपाङ्गता भएका समूहहरूमाथिको विद्यमान असमानता, भेदभाव र द्वन्दलाई अझै बढाउन सक्छ। महिलाले जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव खेप्छन् भन्ने बुझाइ छ। विश्वभर महिलाहरू प्राकृतिक स्रोतमा धेरै निर्भर छन्। महिलाहरूको निर्भरता प्राकृतिक स्रोतमा भएर पनि तिनीहरूको पहुँच भने टाढा छ, जसले उनीहरूलाई थप मर्कामा पार्छ। धेरै क्षेत्रमा महिलाहरूको खाना, पानी र इन्धनको सुरक्षाको लागि असमान जिम्मेवारी वहन गर्छन्। निम्न आय भएका देशहरूमा महिलाहरूका लागि महत्वपूर्ण रोजगारीको क्षेत्र कृषि हो। खडेरी, अनियमित वर्षाको समयमा महिलाहरू आफ्नो परिवारका लागि आय स्रोतहरू सुरक्षित गर्न कडा परिश्रम गर्दछन्। यसले किशोरीहरूमा पनि थप दबाव पार्छ। आफ्ना आमाहरूलाई बढेको बोझ व्यवस्थापन गर्नका लागि किशोरीहरूले धेरै स्कूल छोड्नु परेको पनि भेटिन्छ। जलवायु परिवर्तनले आर्थिक रूपमा कमजोर र द्वन्द्व प्रभावित ठाउँमा सामाजिक, राजनैतिक र आर्थिक तनावलाई बढाउँछ। जलवायु परिवर्तनले विश्वभर द्वन्द्व निम्त्याउने हुँदा महिला र किशोरीहरूले द्वन्द्वका कारण यौन हिंसा, मानव बेचबिखन, बाल विवाह लगायत हुने सबै प्रकारका लैङ्गिक हिंसाहरूको बढ्दो जोखिमहरूको सामना गर्छन्। आदरणीय श्रोता, जलवायु परिवर्तनका कारण मानवाधिकारको उपभोगमा परिरहेका समस्याबारे हामी केही युवा अभियन्ताहरूसँग कुराकानी गरेका छौँ। अब प्रस्तुत छ यो कुराकानी।
मेरो नाम सागर कोइराला, म चाहिँ जलवायु अभियन्ता। यो जलवायु परिवर्तनको कारण चाहिँ होइन मानव अधिकारको विषयमा चाहिँ एकदम धेरै असर परेको छ होइन। र म त के भन्छु भन्दाखेरि यो जलवायु परिवर्तनले ल्याएको सबैभन्दा ठुलो असर मध्ये चाहिँ यो मानव अधिकारको कुरा पनि एकदम प्रमुख कुरा हो। र विशेष गरी हाम्रो चाहिँ यो नेपाल चाहिँ एकदम विपदमा चाहिँ एकदम धेरै विपद भोग्ने देश हो र हामी चाहिँ विश्वमा चाहिँ चौथौँ सबैभन्दा बढी विपदहरू हुने देशमा पर्छ। सो यसमा चाहिँ जब विपद हुन्छ त्यो विपद भएको कारण चाहिँ उदाहरणको लागि काहीँ चाहिँ खडेरी लाग्यो अरे होइन भने के छ भन्दाखेरि त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँको महिलाहरूलाई चाहिँ अब तिमीहरूको चाहिँ अब खाद्य सुरक्षाको कुरा आउँछ, विभिन्न कुराहरू आउँछ भनेर चाँडो बिहे गराइदिने एउटा कुरा होइन। उहाँहरू चाहिँ पढेर अथवा केही गरेर गर्न खोज्नु भयो होला अथवा उहाँहरूले चाहिँ केही बन्ने इच्छा राख्नु भएको होला, तर उहाँको के छ त्यो कुरा चाहिँ विपदले चाहिँ इन्डाइरेक्टली चाहिँ त्यसरी चाहिँ असर गर्छ। अब अर्को कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो वर्ल्ड ब्याङ्कको रिपोर्टले चाहिँ के भन्छ भने 2030 चाहिँ एकदम धेरै होइन करोडौँ मान्छे चाहिँ तपाईँको चाहिँ के छ भन्दाखेरि यो गरिबीको खाडलमा छिर्नुहुन्छ र त्यसको प्रमुख कारण भनेको चाहिँ यो जलवायु परिवर्तन नै भनेको छ।
मेरो नाम चाहिँ श्रेया केसी, युवा जलवायु अभियन्ता। जलवायु परिवर्तनलाई यो सेन्चुरीको शताब्दीको सबैभन्दा ठुलो अन्यायको रूपमा लिन्छौँ हामीले, किनभने चाहिँ जसले धेरै कार्बन उत्सर्जन गर्नुभएको छैन उहाँहरू चाहिँ यसको अगाडि चपेटमा पर्नुहुन्छ। जस्तै नेपाल जस्तो देश पनि, नेपालको 29 मिलियन पपुलेसन, त्यसमा 0.5 कम कार्बन इमिसन छ हाम्रो, तर चाहिँ हामीले हेर्ने हो भने फोर्थ मोस्ट भल्नरेबल भन्छौँ। क्लाइमेट इन्ड्युस डिजास्टर्सहरू पनि 9th ऱ्याङ्कमा चाहिँ छौँ हामी धेरै भोग्ने हिसाबमा होइन। त्यो कुराहरू छ नेपालभित्रै पनि समुदायमा हेर्ने हो भने चाहिँ अब जो आफै पनि अब स्पेसली इन्डिजिनस मान्छेहरू चाहिँ प्रकृतिसँग एकदम नजिक भएर बस्नुहुन्छ, जलवायु परिवर्तन आफै पनि ठुलो एउटा अन्याय कुरा हो। त जलवायु परिवर्तनले अरू अन्यायलाई पनि बढाइरहेको केसेसहरू, एउटा इक्जाम्पल चाहिँ मैले अब गर्ल्सको कुरा गर्ने हो भने चाहिँ अब 2 पानी पर्यो, स्कुल बन्द भयो, स्कुल बन्द भइसकेपछि चाहिँ अब त्यो समयमा चाहिँ लै केटा खोजेर बेगरिदिई हाल्ने, स्पेसली अब मधेस कम्युनिटीहरूमा भनौँ होइन, त्यस्तो केसेसहरू चाहिँ एकदमै धेरै देख्न सक्छौँ। अनि फिमेलमा पनि यो धादिङको सल्यानटारतिरको यो कुरा हो, त्यहाँ चाहिँ पानी सुकेको कारणले गर्दाखेरि चाहिँ वरिपरि 3 उकालो ठाडो उकालो हिँडेर चाहिँ उहाँले पानी ल्याउनुपर्छ अरे, अनि जति ल्याउनु सक्नुहुन्छ त्योभन्दा चाहिँ डबल बोकेर ल्याउनुहुन्छ, किनकि 3 ओहोरदोहोर गर्नुपर्छ समयलाई पनि बचाउनको लागि। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो ठाउँमा धेरै महिलाहरूको चाहिँ पाटीघर खस्ने समस्याहरू भनौँ न, सो त्यस्तो कुराहरू चाहिँ एकदमै फरफर एस्पेक्टमा चाहिँ बढिरहेको हुन्छ। र हामीले अब यसलाई जलवायु परिवर्तन भन्ने बित्तिकै वातावरण समस्या मात्रै भनेर हेर्छौँ, तर यसको चाहिँ फरक पाटोहरू चाहिँ फरक एस्पेक्टमा चाहिँ देख्न सक्छौँ एउटा। अनि अब सरकार राज्य त सबैभन्दा ठुलो निकायको उहाँहरूको सबैभन्दा ठुलो दायित्व छ भन्छु मैले त। अब मेन भनेको पोलिसीहरू बनाउने भयो होइन, नेपालले अब राष्ट्रिय अनुकूलन योजना पनि बनाएको छ, नेपालले दोस्रो राष्ट्रिय निर्धारित योजना भनेर क्लाइमेट चेन्जमा कस्तो कामहरू गर्ने भनेर बनाएको छ। अब अम्ब्रेला पोलिसी भन्छौँ, नेसनल क्लाइमेट चेन्ज पोलिसी 2019 बनाएको छ, त्यसमा हेर्ने हो भने 80% बजेट चाहिँ स्थानीय तहमा जानुपर्छ भनेर भनिएको छ। त्यो कामहरू भइरहेको छ र पहिलाभन्दा अहिले चाहिँ जुन त्यो सेन्सिटिभिटी हो उहाँहरूको पनि क्लाइमेट चेन्ज के रहेछ त कसरी काम गर्नुपर्ने बढेको देख्छु मैले। प्रोभिन्स लेभलमा, लोकल लेभलमा 753 जुन छ अब लोकल पालिकाहरू, त्यसमा अझै पनि जुन हिसाबले पुग्नुपर्ने हो त्यो नपुगेको देखिन्छ। र अस्ति भर्खर COP28 भयो, त्यसमा पनि नयाँ फाइनेन्सियल प्लेजेसहरू भएको छ, लस एन्ड ड्यामेज फन्डमा अराउन्ड $800 मिलियन चाहिँ प्लेज भएको छ। त्यो पैसालाई कसरी ल्याउने, कसरी काम गर्ने, अझै पनि हाम्रो जुन हुनुपर्ने हो त्यो अझै बढाउनु पर्छ जस्तो लाग्छ। र अर्को प्रमुख कुरा भनेको चाहिँ पोलिटिकल पार्टीहरूको एजेन्डा हुन सकेन जलवायु परिवर्तन होइन, जुन चाहिँ अब बाहिरतिर हेऱ्यौँ भने चाहिँ ग्रिन पार्टी भनेर खोलिएको छ, इन्डियामै पनि धेरैजनाहरूले चाहिँ लै जलवायु परिवर्तन वातावरण भनेर समात्नु भएको छ एजेन्डा। हाम्रो अलिअलि आयो अस्तिको पालिको पोलिटिकल मेनिफेस्टोमा उहाँहरूको पार्टीको होइन, तर पनि त्यो जुन हिसाबमा आउनुपर्ने हो, हाम्रो त देश चलेकै भनेको एउटा एग्रिकल्चर भयो, टुरिज्म भयो, अर्को भनेको बाहिर जाने होइन, सबैलाई त असर गरिरहेको छ नि त। भनिसकेपछि जुन हिसाबमा त्यो आउनुपर्ने अग्रसरता त्यो अझै पनि देख्दैन म। एउटा देख्न सक्ने हामीले प्रोग्रेस भनेको चाहिँ पहिला युवाको बारेमा कुरै हुँदैन थियो, अहिले चाहिँ एटलिस्ट युवाको कुरा सुन्नुपर्छ भनेर छ।
मेरो नाम चाहिँ अर्ण चौधरी। अब जलवायु परिवर्तन रहेन, जलवायु परिवर्तन भएर सकिसक्यो, जलवायु सङ्कट आइसकेको छ भन्ने कुरा हामीले, किनभने यहाँ चाहिँ हामी प्रभावको कुराहरू गर्दैछौँ र अहिले हामी मानव अधिकारको जुन कुरा गर्दैछौँ त्यो चाहिँ मानव अधिकारीय दृष्टिकोणबाट हेर्दाखेरि हामीले मानिसहरूलाई चाहिँ कस्तो प्रभाव पारेको छ भन्ने हेर्ने होला। र यदि मानव अधिकारको हनन भइरहेको छ भनेपछि पक्कै पनि नकारात्मक असर परिराखेको छ। र हाम्रो देशलाई हेर्ने हो भने, एउटा टेरिटोरी हेर्ने हो भने, र हाम्रो यहाँको समाजलाई हेर्ने हो भने चाहिँ यो पहिल्यैदेखि विभेदकारी समाज रहेको छ, एउटा सोपानमा निर्मित समाज रहेको छ। सबभन्दा माथि एउटा समुदाय रहेको छ भने सबभन्दा दलनमा परेको अर्को समुदाय पनि छ। र यो चाहिँ कसरी मैले न्यायको पक्षलाई हेर्छु भनेपछि, हाम्रो यहाँ पनि जलवायु परिवर्तनले पार्ने असर भनेको सबैलाई समान कहिले पनि हुँदैन। फरक समुदाय, फरक व्यक्ति, फरक भूगोलका मानिसहरूलाई फरक फरक तरिकाले चाहिँ यसले प्रभाव पार्छ। भन्दा दलित समुदायले बढी प्रभाव पारिराखेको छ। आदिवासी जनजाति समुदाय झन् प्रकृतिसँग सधैँ नजिक भएको हुनाले, प्रकृतिमा प्रभाव पार्ने हुनाले उनीहरूलाई नै असर पारिरहेको अवस्था छ।
आदरणीय श्रोता, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ एमनेस्टी इन्टरनेसनल नेपालको सहयोगमा तयार पारिएको कार्यक्रम मानव अधिकार संवाद। यहाँहरूलाई पुनः कार्यक्रममा हार्दिक स्वागत छ। आदरणीय श्रोता, जलवायु परिवर्तनका कारण भइरहेका समस्याबारे हामीले चर्चा गर्यौं। अब जलवायु परिवर्तनका कारण नेपाल कति जोखिममा छ भन्ने विषयमा एक सामग्री प्रस्तुत गर्दैछौ। जलवायु परिवर्तनका लागि कम जिम्मेवार देशहरू प्राय सबैभन्दा बढी प्रभावित हुन्छन्। नेपाल पनि उच्च जोखिममा छ। नेपालमा तापक्रम वृद्धि तराईभन्दा हिमाली क्षेत्रमा बढी देखिएको छ। अहिले नै विश्व तापक्रम 1.1 डिग्री सेल्सियसले बढेको छ। त्यसलाई 1.5 डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको एक तिहाई हिउँ पग्लिने इसी मोडको अध्ययनले देखाएको छ। अर्थात् विश्वले कबुल गरे बमोजिम नै तापक्रम वृद्धिको गति घटाउन सके पनि हिमाली देशहरूका निम्ति यो अपर्याप्त हुन सक्छ। जलवायु परिवर्तनका कारण हुने उथलपुथलबाट जोगिने अनुकूलन गर्न नेपाललाई यही दशकभित्र थप 49 अर्ब डलर अर्थात 50 खर्ब रुपियाँ भन्दा धेरैको बोझ पर्ने सरकारको आकलन छ। खास गरी वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद लगायतका असरहरू झनझन बढ्ने ठानिन्छ। आदरणीय श्रोता, अब हामी जलवायु परिवर्तनले पार्ने सामाजिक र सांस्कृतिक अधिकारमाथिको प्रभाव सम्बन्धी विषय प्रस्तुत गर्दैछौ। सामाजिक र सांस्कृतिक अधिकार मानव अधिकारको महत्वपूर्ण अङ्ग हो। यसको परिपूर्ति बिना मानव अधिकारको उपभोग गर्ने कल्पना पनि गर्न सकिँदैन। जलवायु परिवर्तनले विभिन्न समुदायको सामाजिक र सांस्कृतिक अधिकारमा पनि प्रभाव पार्दछ। यसले समुदायहरूको सांस्कृतिक पहिचान, सम्पदा र परम्परालाई खतरामा पार्न सक्छ। विशेषतः आफ्नो अस्तित्वका लागि जमिन, समुद्र र प्राकृतिक स्रोतहरूमा निर्भर हुनेहरूको जीवनयापनको तरिकामा पनि यसले असर गर्छ। समुद्री सतहको वृद्धिले विभिन्न सांस्कृतिक सम्पदाहरू डुबानमा परेको, तापक्रम वृद्धिले भवनहरू र स्मारकहरूको भौतिक क्षति गर्ने जस्ता घटनाहरू देखिएका छन्। जलवायु प्रेरित आप्रवासनका कारण मानिसहरूले आफ्नो पुर्खौंदेखिको वासस्थान छोड्नुपर्छ, जसका कारणले गर्दा आफ्नो संस्कृति र रीतिथिति पनि मासिन्छ। आदरणीय श्रोता, जलवायु परिवर्तन विरुद्धको कार्यमा मानवाधिकारको संरक्षणको आवश्यकता कति छ भन्ने विषयमा अब चर्चा गरौं। जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्दा मानवाधिकारका सिद्धान्तलाई पनि आत्मसात गर्नुपर्छ र त्यसै अनुकूलका कदम चाल्नुपर्छ। जलवायु परिवर्तनका प्रभावहरूको सामना गर्ने क्रममा विभिन्न समूहको अधिकारमा प्रतिकूल असर पर्न सक्छ। जस्तै जीवाश्म इन्धनमा आधारित उद्योग, कम्पनी र परियोजनाले कतिपय समूहहरूको अधिकारमा प्रतिकूल असर पार्न सक्छ। जलविद्युत परियोजनाहरूले प्राय स्थानीय मानिसहरूको विस्थापन र तिनीहरूमा निर्भर वातावरणमा विनाश निम्त्याउँछ र परियोजनाबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनलाई पनि हानि पुर्याउन सक्छ। जैविक इन्धनको नीति र परियोजनाहरूले खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा झट्का पार्न सक्छ। व्यापक वन फडानी र भूमि अधिग्रहण जस्ता कार्यले अतिरिक्त पानीको अभाव हुने र यसले आदिवासी जनजाति र साना किसानहरूको विस्थापनमा योगदान पुर्याउन सक्छ। जलवायु परिवर्तन न्यूनीकरण गर्ने कार्यहरू र मानवाधिकारहरूबीच सन्तुलन कायम गर्न महत्वपूर्ण छ। यी दुवै पहलहरू उत्तिकै महत्वपूर्ण छन्। त्यसैले संयुक्त राष्ट्रसंघको मानवाधिकारवादी निकायहरू र राष्ट्रिय सरकारहरूबीच यस विषयमा सहमति कायम गर्नु महत्वपूर्ण हुन्छ, जुन समन्वय अहिले देखिन पनि थालेका छन्। जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नका लागि राज्यको गहन दायित्व हुन्छ। जलवायु परिवर्तनका कारण आम नागरिकलाई पर्ने असर न्यूनीकरण र अनुकूलनका लागि राज्यले प्रभावकारी कार्ययोजना बनाउन जरूरी हुन्छ। साथसाथै जलवायु परिवर्तन विरूद्ध लड्ने र मानवाधिकारको संरक्षणका लागि कानून र संयन्त्रहरू निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आदरणीय श्रोता, जलवायु परिवर्तन न्यूनीकरण र मानवाधिकारको संरक्षणमा राज्यको भूमिका के हुन सक्छ भन्ने विषयमा हामीले यस विषयका विज्ञसँग कुराकानी गरेका छौँ।
मेरो नाम मन्जित ढकाल, म यो जलवायु परिवर्तन सम्बन्धी विशेष गरी अन्तर्राष्ट्रिय वार्ताहरूमा सहभागी हुन्छु, नेपालको प्रतिनिधित्व गर्दै यो विषय अध्यापन पनि गराउँछु, क्लाइमेट एनालिटिक्स भन्ने एउटा संस्थासँग आबद्ध छु। यो हाम्रो विकासको क्रममा विगत होइन धेरै वर्षदेखि जुन बेला औद्योगिकरण सुरु भयो 1800 शताब्दीको अन्तिम 1900 जुन बेला ऊर्जाको मुख्य स्रोत भनेकै खनिज इन्धन पेट्रोलियम पदार्थ कोइला मात्रै थिए, त्यतिखेरको आवश्यकतालाई पूर्ति गर्नको लागि जति बढी खनिज इन्धनको प्रयोग गरे र त्यसबाट निस्किने धुवा धुलोले पृथ्वीको वायुमण्डलमा थपिँदै जाँदा त्यसले सूर्यबाट आउने तापलाई यतै राख्ने र बाहिर जान नदिने, जसले गर्दा पृथ्वीको तापमान निरन्तर बढ्दै गयो। अब पृथ्वीको तापमान निरन्तर बढ्दै गइसकेपछि त्यसले यहाँ पानी पर्ने समयमा आउने फेरबदल, यदि कृषिलाई त अब मुख्य पानीकै स्रोतहरू भए, यसले मौसमी प्रक्रियामा आउने परिवर्तन, जसले होइन समयमा पानी पर्ने नपर्ने होइन लगायतका कुराहरू, बोट बिरुवालाई चाहिने चाहिँ होइन एउटा वातावरण बिग्रिने अथवा मानव जातिलाई पनि भनेपछि लगायतका यी असरहरू पर्ने चाहिँ देखेको रहेछ। अब यसको प्रमुख समस्या सृजना गरेको चाहिँ होइन मान्छे आफैले है मानव आफैले, तर यसको असर पनि सबैभन्दा बढी मानिसलाई नै पर्ने भयो। पहिलो यसलाई हामीले पानीको दृष्टिकोणबाट हेर्न सक्छौँ होइन, जलवायु परिवर्तनका कारण मौसमी जुन फेरबदलका कारण अथवा यसले पानी पर्ने समयमा र पानी पर्ने मात्रामा आउने होइन बदलाव, जसले गर्दाखेरि प्रकृतिलाई नजिक बनाएर जीविकोपार्जन गर्ने समुदायहरूलाई सबैभन्दा बढी असर गर्यो। उदाहरणको लागि जो कृषि पेसामा आश्रित छन् होइन, अथवा जो वन जङ्गलको स्रोतहरूलाई लिएर अथवा मत्स्यपालन होइन लगायत यी खालका क्षेत्रमा जसले आफ्नो जीविकोपार्जन गरेका छन् उनीहरूलाई त प्रत्यक्ष असर गर्ने भयो। त्यसदेखि बाहेक अझ यसलाई हामीले ब्रोडर स्केलमा हेर्ने हो भने, जस्तै हामीले नेपालकै उदाहरण लिने हो भने, हाम्रा अर्थतन्त्रका मुख्य स्रोतहरू उदाहरणको लागि कृषि, जुन चाहिँ पानी पर्ने विषयमै धेरै केन्द्रित छ, पर्यटन जुन प्रकृति स्रोतसँग सम्बन्धित होइन एउटा व्यवसाय भयो, अथवा जलविद्युत उत्पादन होइन जुन फेरि पानीसँगै आएर जोडिन्छ, र चौथो र सबैभन्दा प्रमुख अहिले हामीले विचार गर्नुपर्ने हाम्रो आय स्रोतको रेमिटेन्स है, जुन विश्वमा सबैभन्दा तापमान वृद्धिमध्ये सबैभन्दा बढी तापमान वृद्धि चाहिँ मध्य पूर्वमा मिडल इस्टका देशमा भइरहेछन्, जहाँ नेपाली कामदारहरूमध्ये 80%भन्दा बढी चाहिँ मलेसिया र मध्य पूर्वमै रहेको अवस्था छ। भनेपछि त्यो क्षेत्रमा जहाँबाट हाम्रो आम्दानीको मुख्य स्रोत भइरहेको छ त्यहाँ सबैभन्दा बढी तापमान वृद्धिले उनीहरूको जीविकोपार्जनमा जीवनयापन होइन सहज बनाउनलाई गाह्रो भइरहेको अवस्था छ। भनेपछि अन्य देशका तुलनामा हामी त झन् बढी असर भएको मुलुकको रूपमा देखिने भयो। समस्या सृजना गर्ने नै मानव आफै भयो, त्यसले गर्दा पहिलो त मानवले आफ्ना होइन आनी बानी नै परिवर्तन गर्नु पर्यो। त्यो हामीले भनिरहँदाखेरि हामीले यसमा विचार गर्नुपर्ने मुख्य कुरा के पनि छ भने, अब यो समस्या त धेरै पहिलादेखि पहिलेको पुस्ताले गरे, तर अहिले पनि कसरी हामी विकासलाई हेरिरहेको छौँ, विकासको हाम्रो अवधारणा के हो त्यसले धेरै फरक पार्दो रहेछ। कार्बन उत्सर्जन बढी गर्ने मुलुकहरू पहिले विकसित मुलुकहरूले धेरै गरे, अहिले विकसितले त गरे त्यही हिसाबमा त्यही द्रुत गतिमा विकास भइरहेका विकासोन्मुख देशहरू, उदाहरणको लागि हाम्रा छिमेकी देशहरूले पनि त्यही हिसाबको कार्बन उत्सर्जन गर्न थाले, किनभने उनीहरूले पनि त्यही तरिकाको विकासको अवधारणालाई अघि बढाए। हाम्रो देशको अवस्था चाहिँ यसमा फरक रह्यो, किनभने हाम्रो ऊर्जाको स्रोत पनि फरक भयो, होइन जलविद्युत जुन चाहिँ स्वच्छ ऊर्जाको रूपमै गणना हुन्छ भनेपछि हामी पहिले नै एक हिसाबको सकारात्मक बाटोमा छौँ। अब ऊर्जाको स्रोत त राम्रो होइन स्वच्छ नै रह्यो, यसलाई प्रयोग गर्ने बारेमा पनि हामीले चाहिँ हेर्नुपर्ने रहेछ देशले। अब हामीसँग चाहिँ स्वच्छ ऊर्जा हुँदाहुँदै फेरि हामी प्रयोग चाहिँ पेट्रोलियम पदार्थको बढी गर्ने होइन, जुन हामीसँग फेरि हामी आफै उत्पादन पनि गर्दैनौँ, गऱ्यौँ भने त्यसले पहिलो त हाम्रो अर्थतन्त्रलाई पनि असर गर्यो, दोस्रो त यसले हाम्रो होइन यहाँको स्वास्थ्यको अवस्था यसले चाहिँ होइन प्रदूषण लगायत भएकोले गर्दा मानव आफैले यसले धेरै असर गर्ने भयो। यसलाई अझ निहालेर हेर्दाखेरि के देखिन्छ भने गएको वर्ष हामीले झन्डै झन्डै 3 खरब रुपियाँको नेपालले पेट्रोलियम पदार्थ आयात गऱ्यौँ, जुन बेला हाम्रो कुल निर्यात भनेको 1 खरब 75 अर्ब जतिको हाराहारीमा छ। भनेपछि हामी एउटै सामान झन्डै झन्डै डबल, हाम्रो निर्यातभन्दा आयातको एउटै सामान हामी डबल जतिमा होइन त्योभन्दा बढी डबल जतिमा लिइरहेको छौँ, जसले यो ट्रेड डिफिसिट होइन व्यापार घाटा त प्रत्यक्ष देखिने नै भयो। भनेपछि हाम्रा विकासका अवधारणाहरू छनौट गर्दाखेरि कस्ता कुरामा हामी विचार गर्छौँ त्यसले पनि फरक पार्ने रहेछ। अब समग्रमा हेर्दाखेरि चाहिँ फेरि हामीले के पनि विचार गर्नुपर्छ भने एउटा समुदाय अथवा एउटा जसलाई जीविकोपार्जन गर्नै गाह्रो भइरहेको एउटा होइन कसैको उदाहरण लिइराख्दाखेरि उसलाई तिमीले भोलिदेखि नै आफ्नो आनी बानी सुधार, भोलिदेखि तिमी प्रदूषण नगर, वन जङ्गल नकाट, अथवा तिमी चाहिँ होइन पेट्रोल डिजलको गाडी छोडेर बिजुलीको गाडी कुदाऊ, साइकल कुदाऊ भनेर भन्न पनि हामी सक्दैनौँ, किनभने त्यो आर्थिक पक्षलाई पनि विचार गरिनुपर्छ र यसलाई र यो चाहिँ उनी एक प्रकारको व्यक्तिको र समुदायको मानव अधिकारसँग पनि जोडिएर आउँछ। त्यसले गर्दा अन्तर्राष्ट्रिय वार्ताहरूमा हामीले यो विषयलाई जस्ट ट्रान्जिसन भन्ने एउटा कन्सेप्ट लिन्छौँ। त्यो भनेको यदि जलवायु परिवर्तनको समस्यालाई समाधान गरिराख्दाखेरि कसैको जीविकोपार्जनलाई, कसैको विकासको उसको अधिकारलाई पनि असर गर्छ भने त्यसलाई न्यायोचित तरिकाले हेरिनुपर्छ भनेर भनिन्छ। त्यसले गर्दा त्यो पक्ष पनि रहन्छ हामीले समाधानका कुरा गरिराख्दाखेरि। अन्तर्राष्ट्रिय स्तरमा हामीले विशेष गरी संयुक्त राष्ट्र सङ्घको होइन तत्त्वावधानमा रहेर अहिलेसम्म चाहिँ विभिन्न सहमतिहरू भएका छन्। त्यसमा प्रमुख त हामी 2015 भएको पेरिस एग्रिमेन्टलाई लिन्छौँ, जसले पृथ्वीको तापमानलाई औद्योगिकरण पश्चात जुन हिसाबले झन्डै झन्डै 1 डिग्री औसतले बढिसक्यो तापमान, त्यसलाई 1.5 डिग्रीभन्दा बढ्न नदिने सहमति जनाएको छ। त्यही सहमति अनुसार विकसित राष्ट्र र जो राष्ट्र अझ बढी सक्षम छन् उनीहरूले चाहिँ धेरैभन्दा धेरै कार्बन उत्सर्जन घटाउने, कम आय स्रोत भएका देशहरूले आफूले सके जति गर्ने तर उनीहरूलाई आर्थिक सहयोग पनि उपलब्ध गराउनु पर्ने भन्ने खालका दायित्वहरूको बारे होइन रहेर सहमति चाहिँ गरिएको छ। अब रहन्छ विशेष भूमिका होइन राष्ट्रिय स्तरमा विभिन्न देशले गर्नुपर्ने। नेपाल लगायतका र नेपाल जस्तै देशहरूलाई हामीले हेर्ने हो भने तुलनात्मक रूपमा हामी राम्रै गरेको देशको रूपमा गणना हुन्छौँ, किनभने हामीभन्दा अझ आर्थिक हिसाबले अप्ठ्यारामा परेका विशेष गरी अफ्रिकाका राष्ट्रहरूको त अवस्था हामीभन्दा अझ गम्भीर छ। किन हाम्रो अवस्था राम्रो रह्यो त भन्दा अघि मैले भने जस्तै पहिलो त हामी यो समस्या सिर्जना गर्नमा हाम्रो योगदान रहेन, किनभने पहिलो त हामीले विकास पनि गरेनौँ, विकासको दौडमा हामी पछाडि रह्यौँ। जुन बेला विश्व चाहिँ औद्योगिकरणमा लागिरहेको थियो, हामी विभिन्न चाहिँ हाम्रो व्यवस्था परिवर्तन लगायतका विषयहरूमा हामीले समयमा अल्मलिएको देखिन्छ विश्व मानचित्रलाई हेर्दा, र जुन बेलादेखि हामीले औद्योगिकरण गर्छु भनेर अगाडि बढ्यौँ त्यो बेला हाम्रो ऊर्जाको स्रोत पनि स्वच्छ होइन हरित होइन विद्युतीय ऊर्जा हाइड्रो पावर थियो, र यसलाई प्रयोग गर्ने हिसाबमा पनि अहिले आएर हामी जस्तै विद्युतीय गाडीहरू, खाना पकाउनको लागि बिजुलीका चुल्हा लगायतहरू चाहिँ अवधारणाहरूलाई होइन अगाडि लिएर आएका छौँ। वन संरक्षण गर्नमा हाम्रो भूमिका सकारात्मक हिसाबले हेरिन्छ, नेपालले 45% भूभाग चाहिँ वन रहिराख्ने भनेर भनेको छ, तर यी सबै कुरा भनिराख्दाखेरि यसले मानिसहरूको यहाँका जनताको जीविकोपार्जनमा यसले कति सहयोग पुग्छ पुग्दैन होइन ती कुराहरूलाई पनि विचार गरिनुपर्ने हुन्छ। अब सँगसँगै हामीले नीति निर्माणमा त हामी अझ सकारात्मक नै देखिन्छौँ होइन प्रगति नै गरेको देखिन्छ। अब यसलाई कार्यान्वयन गर्ने हिसाबमा चाहिँ अझ केन्द्र सरकार को त ठुला ठुला परियोजनाहरूमा भूमिका हुन्छ, तर विशेष गरी स्थानीय सरकारहरूको चाहिँ, किनभने जो चाहिँ समुदायसँग नजिक भएर काम गर्नुपर्ने हुन्छ उनीहरूले गर्नुपर्ने दायित्व अझ बढी छ। अब त्यसले गर्दा फेरि उनीहरूले गरेनन् भनेर दोष देखाउन पनि मिल्दैन, किनभने उनीहरूलाई त्यो स्थानीय सरकारलाई काम गर्ने वातावरण बनाइदिने काम फेरि केन्द्र सरकारकै हुन्छ। उदाहरणको लागि जोखिममा रहेका समुदायहरू को हुन्, कसलाई जलवायु जन्य प्रकोपहरूले बढी असर गर्छ, कुन क्षेत्रमा बढी बजेट चाहिँ व्यवस्थापन गरिनुपर्छ, होइन, उदाहरणको लागि नदी कटान भएका एरिया होइन अथवा जीविकोपार्जन गर्न अप्ठ्यारो भइरहेका समुदायहरू, तिनको पहिचान गर्ने र त्यही हिसाबले बजेट व्यवस्थापन गर्ने कुराहरूमा चाहिँ हामीले विचार गरिनुपर्छ, जसको लागि अबको हाम्रो प्राथमिकता चाहिँ केन्द्र प्रदेश सरकारले स्थानीय सरकारलाई सहयोग गरेर जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न एउटा मानव केन्द्रित होइन यसको चाहिँ समाधानका उपायहरू ल्याउनमा बढी केन्द्रित हुनुपर्ने देखिन्छ।
मेरो नाम कुन्दन राज शर्मा हो, म एमनेस्टी नेपालमा मानव अधिकार शिक्षा अधिकृतको रूपमा कार्यरत छु। मानवलाई पार्ने प्रभाव बिस्तारै यो चाहिँ उदाङ्गिँदै गएपछि चाहिँ यो वास्तवमा मानव अधिकारको समस्या, मानव अधिकार क्राइसिस रहेछ भन्ने चाहिँ बिस्तारै हामीले चाहिँ बुझ्न थालेका छौँ। अब यसमा चाहिँ जलवायु परिवर्तनले खासमा मानव अधिकारको उपभोगमा चाहिँ गम्भीर रूपमा ह्रास लिएर आउँछ। समाजमा विद्यमान रहेको असमानताहरू जे जति पनि छन् त्यो पहुँचसँग रिलेटेड कुराहरूमा, आर्थिक सामाजिक स्रोतको बाँडफाँडको विषयहरूमा चाहिँ जुन सीमान्तीकरण छ त्यो सीमान्तीकरणलाई पनि यसले चाहिँ जलवायु परिवर्तनले चाहिँ यसलाई चाहिँ झन् गहिरो बनाइदिन्छ। जलवायु परिवर्तनको विषयलाई मानवाधिकारको विषयबाट हेर्ने बित्तिकै मानवाधिकारका प्रिन्सिपलहरू, सिद्धान्तहरू आउँछन्। यसमा चाहिँ सम्मान, संरक्षण र परिपूर्ति भन्ने हामी भन्छौँ। अब यसमा चाहिँ संरक्षण अथवा प्रोटेक्टमा चाहिँ के आउँछ भनेदेखि कुनै पनि व्यक्तिको अधिकारको उपभोगमा कुनै किसिमको नकारात्मक असर पर्ने देखिने बित्तिकै राज्यले चाहिँ त्यो व्यक्तिलाई चाहिँ त्यो नकारात्मक असरबाट जोगाउनको लागि चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ एउटा सिद्धान्त रहेको छ मानव अधिकार कानुन अन्तर्गत। त्यसरी हेर्दाखेरि चाहिँ जलवायु परिवर्तनका असरहरूबाट मानव अधिकारको उपभोगमा ह्रास नहोस् भन्नको लागि सरकारले ठ्याक्क त्यहाँ ब्रेक लाउन चाहिँ पहल कदमी लिनुपर्छ। अब यसमा चाहिँ पहिलो भनेको अनुकूलन नै हो, जलवायु परिवर्तनको प्रभाव चाहिँ न्यूनीकरण गर्ने हिसाबले। अर्को चाहिँ जलवायु परिवर्तन नै हुनबाट चाहिँ रोक्ने, जुन हामी मिटिगेसन अथवा न्यूनीकरण भन्छौँ त्यो पनि पर्छ, जसमा चाहिँ हरित गृह ग्यास उत्सर्जन कम गर्ने र वैकल्पिक ऊर्जातर्फ चाहिँ स्थानान्तरण गर्ने विषयहरू पनि पर्छन्। र सँगसँगै अर्को नबिर्सिनु पर्ने पाटो चाहिँ के हो भनेदेखि कहिलेकाहीँ अनुकूलन र न्यूनीकरण को प्रोसेस गर्दाखेरि पनि मानव अधिकार उल्लङ्घन हुन नै सक्छ। अर्को भनेको चाहिँ यो आदिवासी जनजाति जस्ता बढी प्रभावित व्यक्तिहरूलाई चाहिँ उहाँहरूसँग चाहिँ सहकार्य गर्ने, परामर्श गर्ने, यो पनि चाहिँ मानव अधिकार कानुन अन्तर्गत जलवायु परिवर्तनलाई चाहिँ यो ट्याकल गर्नको लागि गर्नुपर्ने। तेस्रो कुरो हो भनेदेखि समग्रमा नागरिक संस्थाहरूको भूमिका हेर्दाखेरि चाहिँ यसमा विशेष अभिरुचि चाहिँ जलवायु सम्बन्धी अथवा वातावरण सम्बन्धी मानव अधिकार रक्षकहरूको सबैभन्दा धेरै देखिन्छ, इन्भाइरोमेन्टल ह्युमन राइट्स डिफेन्डर्स भन्छौँ हामी। त्यस सँगसँगै अचेल चाहिँ युवाहरूको पनि यस विषयमा चाहिँ धेरै नै चासो रहेको छ।
आदरणीय श्रोता, मानवाधिकार संवादको यो अङ्कमा आज हामीले जलवायु परिवर्तन र मानवाधिकार, जलवायु परिवर्तनका कारण देखिने समस्याहरू, जलवायु न्यायका लागि राज्यको दायित्व र यस सम्बन्धी जानकारहरूसँग गरिएको कुराकानीलाई समावेश गर्यौं। आजको कार्यक्रम कस्तो लाग्यो? सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। आजलाई मानव अधिकार संवादको तेस्रो अङ्क यति नै, अर्को अङ्कमा हाम्रो पुनः भेट हुने नै छ। बिदा दिनुहोस्, नमस्कार।